بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں زہرہ زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھ آرمبھ ہم پوتر قرآن کے سورہ آراف کی 180 سے 183 تک کی آیتوں سے کر رہے ہیں۔ قاری ہیں شری علی اصغر برومند۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولله الأسماء الحسنى فادعوه بها، وذروا الذين يلحدون في أسمائه، سيجزون ما كانوا وممن خلقنا أمة يهدون بالحق وبه يعدلون، والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون، والذين كذبوا بآياتنا سنستدرجهم من حيث لا يعلمون، وأملي لهم، إن كيدي متين، صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور اچھے نام اللہ ہی کے لیے ہیں، تو تم انہی کے دوارا اسے پکارو اور ان لوگوں کو چھوڑ دو جو اس کے ناموں کے وشے میں کٹلتا گرہن کرتے ہیں، جو کچھ وہ کرتے ہیں اس کا پھل وہ جلد پائیں گے، اور جن لوگوں کو ہم نے پیدا کیا ہے ان میں ایک گٹ ایسے لوگوں کا بھی ہے جو حق کے ساتھ مارگ دکھاتے ہیں اور اسی کے ساتھ انصاف کرتے ہیں، اور جنہوں نے ہماری آیتوں کو جھٹلایا हम उन्हें इस प्रकार आहिस्ता आहिस्ता जहन्नुम में ले जाएंगे कि उन्हें पता भी नहीं चलेगा, और मैं उन्हें ढील देता हूँ, निसंदेह मेरी चाल दृढ़ है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आप सभी का स्वागत है। आज मंगलवार है, जून की 22, तीर की 1 और ज़िकादा की 11 तारीख। श्रोताओं, इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर हम आप सभी की सेवा में हार्दिक बधाई पेश करते हैं। कार्यक्रमों की रूपरेखा आप नोट कर सकते हैं। पहले हम विश्व समाचार पेश करेंगे, विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम आप सुनेंगे। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस से संबंधित विशेष कार्यक्रम पेश किया जाएगा। सभा के अंत में हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे, कुरानी किस्से। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। नवनिर्वाचित राष्ट्रपति को बधाइयों का सिलसिला, वरिष्ठ सैन्य अधिकारियों ने की मुलाकात। दुनिया के दर्जनों लीडर्स ने बाइडेन को उनका वादा याद दिलाया। शेख इब्राहिम ज़कज़की की रिहाई की मांग हुई तेज। भारतीय प्रधानमंत्री से मुलाकात से पहले कश्मीरी नेता का अहम बयान, पाकिस्तान से भी हो वार्ता। और अब आप मरियम मेहरदादी और गायम रिज़वी से विस्तार से समाचार सुनिए।
पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के 8वें उत्तराधिकारी और शियों के 8वें इमाम हज़रत इमाम अली रज़ा अलैहिस्सलाम का आज शुभ जन्म दिवस है। इस शुभ अवसर पर इस्लामी गणतंत्र ईरान में खुशी का माहौल है। आज पूरे ही देश में इमाम रज़ा अलैहिस्सलाम के शुभ जन्म दिवस का जश्न मनाया जा रहा है। विशेष रूप से पवित्र नगर मशहद में, जहाँ इमाम अली रज़ा अलैहिस्सलाम का रोज़ा है, वहाँ खुशी का माहौल है। इमाम रज़ा अलैहिस्सलाम 11 ज़िकादा सन 148 हिजरी कमरी को पवित्र नगर मदीना में पैदा हुए थे।
इस्लामी गणतंत्र ईरान के नवनिर्वाचित राष्ट्रपति सैयद इब्राहिम रईसी को विभिन्न देशों की ओर से बधाई का क्रम जारी है। इसी क्रम में अफगानिस्तान, चीन, लेबनान, तुर्कमेनिस्तान, कजाकिस्तान, उत्तर कोरिया, अल्जीरिया, नाइजीरिया और सर्बिया की ओर से बधाई संदेश आया है। अफगानिस्तान के विदेश मंत्रालय ने अपने बधाई संदेश में दोनों देशों के बीच संबंधों के बेहतर से बेहतर होने की कामना की है। चीन के राष्ट्रपति शी जिनपिंग ने अपने बधाई संदेश में सैयद इब्राहिम रईसी को राष्ट्रपति चुने जाने पर मुबारकबाद दी। लेबनान के राष्ट्रपति मिशेल ऑन ने टेलीग्राफ संदेश में सैयद इब्राहिम रईसी को 13वें राष्ट्रपति चुनाव में जीत की बधाई दी और दोनों देशों के बीच दोस्ताना संबंधों पर बल देते हुए सैयद इब्राहिम रईसी की सफलता की कामना की।
ईरान की सशस्त्र सेना के प्रमुख तथा उच्च स्तरीय कमांडरों ने आज नव निर्वाचित राष्ट्रपति से भेंट करके उनको राष्ट्रपति बनने पर बधाई दी। देश की सेना के चीफ ऑफ आर्मी स्टाफ ने वरिष्ठ कमांडरों, सेना और सुरक्षा बलों के वरिष्ठ अधिकारियों के साथ ही साथ रक्षा मंत्री ने भी देश के नव निर्वाचित राष्ट्रपति से मुलाकात करके उन्हें राष्ट्रपति बनने की बधाई दी। इस मुलाकात में वरिष्ठ सैन्य अधिकारियों ने सशस्त्र सेना की ओर से देश की नई सरकार की सहायता करने तथा हर क्षेत्र में इस्लामी गणतंत्र ईरान की क्षमताओं को बढ़ाने का प्रण लिया।
दुनिया में 680 कार्यक्षेत्र के लीडर्स ने राष्ट्रपति बाइडेन से अपने वादे की लाज रखने और फिलिस्तीनियों के मानवाधिकार की रक्षा करने की मांग की। दुनिया के 75 देशों की 680 हस्तियों ने अमरीकी राष्ट्रपति जो बाइडेन को एक खत लिखा है, जिसमें फिलिस्तीन के मुद्दे पर उनकी घोषित नीतियों पर अमल करने की मांग की है। खत पर दस्तखत करने वालों में सिविल सोसाइटी, राजनेता, नोबेल पुरस्कार से सम्मानित हस्तियां इत्यादि शामिल हैं। इन हस्तियों के पत्र में आया है कि हम वैश्विक नेताओं के गठबंधन, व्यापार, कला, आस्था, राजनीति और नोबेल पुरस्कार से सम्मानित हस्तियों पर आधारित सिविल सोसाइटी की तरफ से फिलिस्तीनी जनता पर इसराइल के संस्थागत वर्चस्व और उसके दमन को खत्म करने तथा उसके मूल मानवाधिकार की रक्षा के लिए अमरीकी नेतृत्व से कार्रवाई करने की मांग करते हैं।
बगदाद इंटरनेशनल एयरपोर्ट के उस भाग पर ड्रोन से हमला हुआ है जहां अमरीकी सेना मौजूद है। साबरी न्यूज़ के अनुसार बगदाद एयरपोर्ट के करीब विक्टोरिया छावनी इस ड्रोन हमले का निशाना बनी, जिसमें अमरीकी फौजी रहते हैं। ये छावनी बगदाद एयरपोर्ट के एरिया में ही शामिल है। रिपोर्ट के अनुसार यह हमला फिक्स विंग प्रकार के ड्रोन से हुआ और ये लक्ष्य पूरी तरह सटीक रहा। साबरी न्यूज़ के अनुसार सुरक्षा पर तैनात TWQ-1 डिफेंस सिस्टम और CRAM सिस्टम भी इन ड्रोन हमलों को रोकने में नाकाम रहा।
इराकी सुरक्षा बलों ने राजधानी बगदाद के दक्षिणी क्षेत्र में आतंकवादियों की एक कार्रवाई को विफल बना दिया। इराकी सशस्त्र सेना के प्रवक्ता मेजर जनरल याहिया रसूल ने बताया कि दाइश के आतंकवादी दक्षिणी बगदाद में एक कार्रवाई करना चाहते थे, जिसे विफल बना दिया गया। उन्होंने बताया कि दाइश के एक आतंकी ने गिरफ्तारी के बाद यह स्वीकार किया कि अमुक स्थान पर बड़ी मात्रा में विस्फोटक पदार्थ रखा हुआ है। इराकी सेना के प्रवक्ता के अनुसार गिरफ्तार आतंकी द्वारा बताए गए ठिकाने पर जब सुरक्षा बल पहुंचे तो उनको वहां पर बहुत बड़ी मात्रा में गोला बारूद और विस्फोटक सामग्री के साथ ही हथियार भी मिले। जांच से पता चला कि आतंकवादी यहीं के विस्फोटक पदार्थों का प्रयोग करके एक आतंकवादी कार्रवाई करने के चक्कर में थे। याहिया रसूल के अनुसार इस प्रकार के कामों का उद्देश्य एक शांति एवं स्थिर इराक का निर्माण है।
इराक के स्वयंसेवी बल हजदुशाबी ने तकफीरी आतंकवादी गुट के उस सरगना को मार गिराया जो अपनी बर्बरता की वजह से कसाई के नाम से कुख्यात था। इराक के जानकार सूत्रों ने देश के दियाला प्रांत में दाइश के सबसे खतरनाक सरगनाओं में से एक ओसामा अन्नाहिर के मारे जाने की सूचना दी है, जो अपनी बर्बरता की वजह से कस्साब अर्थात कसाई के नाम से कुख्यात था। हश्दुशाबी ने बाकूबा से 45 किलोमीटर पूर्वोत्तर में स्थित अल मिक़दादिया के करीब घात लगाकर की गई कार्रवाई में दाइश के इस सरगना को ढेर कर दिया। हश्दुशाबी की 24वीं डिवीजन की गुप्तचर इकाई के सदस्यों ने बाकूबा के अल मिक़दादिया के पूरब में ओसामा अन्नाहिर को धर दबोचने के लिए जाल बिछाया और उसे वहीं पर ढेर कर दिया।
यमन के विदेश मंत्री हिशाम शरफ ने सोमवार को कहा कि यमन के संबंध में अंतर्राष्ट्रीय कोशिशों का लक्ष्य सऊदी अरब को मध्यस्थ दर्शाना और उसके दामन से यमन पर हमले के दाग मिटाना है। यमन के विदेश मंत्री का यह बयान रॉयटर्स की उस रिपोर्ट के कुछ घंटे बाद सामने आया है, जिसमें इस न्यूज़ एजेंसी ने दावा किया है कि यमन की राष्ट्रीय एकता सरकार के सचिव सैयद अब्दुल मलिक बद्रुद्दीन अल हुसी ने ओमानी शिष्टमंडल के सना दौरे पर कहा था कि यमन के मामले में यूएन के विशेष दूत मार्टिन ग्रिफ्स की हालिया पेशकश के तहत नाकाबंदी खत्म होते ही संघर्ष विराम के लिए बातचीत शुरू हो जाएगी।
यमनी सूत्रों का कहना है कि सऊदी गठबंधन ने यमन की त्याग पत्र दे चुकी सरकार की हथियार भेजने की मांग को ठुकरा दिया है। सऊदी गठबंधन ने यमन की त्याग पत्र दे चुकी सरकार से कहा है कि वो अब और मआरिब में अपने समर्थक सैनिकों को हथियार तथा गोला बारूद नहीं दे सकता तथा मंसूर हादी की सेना को वास्तविक परिवर्तन की ओर बढ़ना चाहिए। अल अखबार के अनुसार एक सैन्य सूत्र ने अपना नाम गुप्त रखने की शर्त पर बताया है कि मंसूर हादी सरकार ने सऊदी गठबंधन को बताया कि मआरिब में जंग के हालात बहुत हद तक खतरनाक हो चुके हैं और सऊदी गठबंधन को अधिक हथियार रवाना करने चाहिए, लेकिन यमन में सऊदी गठबंधन के चीफ ने इस मांग को ठुकरा दिया है।
ह्यूमन राइट्स वॉच ने यमन के बच्चों के बारे में संयुक्त राष्ट्र संघ के महासचिव की रिपोर्ट की आलोचना की है। ह्यूमन राइट्स वॉच ने इस बात की कड़ी आलोचना की है कि ज़ायनी शासन और यमन में रक्तपात करने वाले सऊदी गठबंधन का नाम बाल हलन करने वाले की सूची में नहीं आया। अल जजीरा टीवी चैनल की रिपोर्ट के अनुसार संयुक्त राष्ट्र संघ के महासचिव एंटोनियो गुटेरेस की उस रिपोर्ट की भर्सना की जिसे राष्ट्राध्यक्ष के महासचिव हर साल तैयार करते हैं। ह्यूमन राइट्स वॉच के बाल अधिकार विभाग के प्रभारी जो वेकर ने घोषणा की है कि गुटेरेस ने उन लोगों को हरी झंडी दे दी है जो बच्चों की हत्याओं और उनके विकलांग होने के जिम्मेदार हैं। उन्होंने बल देकर कहा कि ये लिस्ट बच्चों के साथ विश्वासघात के अर्थ में है जो अपराधियों के बचने का मार्ग प्रशस्त करेगी।
भारतीय प्रधानमंत्री नरेंद्र मोदी से कश्मीर के नेताओं की मुलाकात से ठीक पहले पीडीपी की नेता का कहना है कि केंद्र सरकार को पाकिस्तान से बातचीत करनी चाहिए। महबूबा मुफ्ती ने मंगलवार को श्रीनगर में गुपकार गठबंधन के नेताओं की मुलाकात के बाद ये मांग की। महबूबा मुफ्ती ने कहा है कि सरकार दोहा में तालिबान के साथ बातचीत कर रही है, उसे जम्मू कश्मीर में बात करनी चाहिए। पीडीपी की नेता महबूबा मुफ्ती ने कहा कि मुद्दों के समाधान के लिए पाकिस्तान से भी बात होनी चाहिए।
नाइजीरिया के इस्लामी आंदोलन के नेता की रिहाई के लिए जनता ने मार्च किया। नाइजीरिया के इस्लामी आंदोलन के नेता शेख इब्राहिम ज़क्ज़की के समर्थकों ने एक बार फिर अपने नेता की और उनकी बीवी की बिना शर्त रिहाई की मांग दोहराई। मेयर न्यूज़ के अनुसार नाइजीरिया के इस्लामी आंदोलन के मुख्यालय से सोमवार को ट्विटर पर संदेश में आया है कि शेख इब्राहिम ज़क्ज़की के समर्थकों ने अबूजा शहर के कारके इलाके में मार्च निकाला। सन 2015 में नाइजीरिया में घटी ज़ारिया त्रासदी के बाद से शेख ज़क्ज़की के समर्थक उनकी रिहाई की मांग में बहुत बार शांतिपूर्ण मार्च निकाल चुके हैं। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। दोस्तों, आज का कार्यक्रम शुरू करने से पहले आपकी सेवा में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र हजरत इमाम अली रजा अलैहि सलाम के शुभ जन्म दिवस के अवसर पर मुबारकबाद पेश करता हूं। दोस्तों, आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे इमाम अली रजा अलैहि सलाम के शुभ जन्म दिवस के अवसर पर पवित्र नगर मशहद में हुए विशेष कार्यक्रमों की। और फिर बात करेंगे इमाम अली रजा अलैहि सलाम के सेवकों की उस टीम की जिसमें ईरान के प्रसिद्ध नीरो सर्जन भी शामिल हैं।
सलाम अलैकुम या अली अब्न मुस्तफा, सलाम अलैकुम या अली अल-बरहा।
और अंत में चलेंगे भारत, जहां राहुल गांधी ने मोदी सरकार पर जोरदार हमला बोला है।
पूरा देश जानता है कि सेकंड वेव से पहले
तो सबसे पहले चलते हैं पवित्र नगर मशहद और बात करते हैं इमाम अली रजा अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर पवित्र रोजे पर आयोजित हुए पारंपरिक कार्यक्रमों की। इस संबंध में इमाम अली रजा अलैहिस्सलाम के पवित्र रोजे से IRIB के संवाददाता फरशीद अब्दी एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
इमाम रजा अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर विभिन्न प्रकार के विशेष प्रोग्राम आस्थान रिजवी ट्रस्ट, हजरत मासूमा सलामुल्लाह अलैहा ट्रस्ट और इमाम रजा अलैहिस्सलाम के रोजे के सेवकों की ओर से आयोजित हुए। खुतबे खानी की रस्म के बाद 1200 साल से चले आ रहे पारंपरिक तरीके से पवित्र कुरान की तिलावत की गई। इस भव्य कार्यक्रम में फर्श बिछाने वाले सेवकों के अलावा हाफिज कुरान, श्रद्धालुओं के जूते चप्पलों की देख रेख करने वाले भारी संख्या में मौजूद रहे। ये कार्यक्रम वक्फ करने वालों की ओर से आयोजित किया जाता है।
در حرم مطهر توسط خدام
اس طرح کا پروگرام ہر دن سیوکوں کی اور سے آیوجت ہوتا ہے۔ آج امام رضا علیہ السلام کا شبھ جنم دیوس ہے، اس لیے آیت اللہ سعیدی کی ادھیکشتا میں بہت بڑی تعداد میں پروش اور مہیلا سیوکوں کی موجودگی میں آستان رضوی ٹرسٹ اور حضرت معصومہ سلام اللہ علیہا ٹرسٹ کی اور سے وشیش پروگرام آیوجت ہو رہا ہے۔ پیغمبر اسلام اور ان کے پریجنوں کے سمبندھ میں شاعروں نے شعر پڑھا اور وکتا ڈاکٹر رفیع نے اس کارکرم میں امام رضا کے جیون پر روشنی ڈالی۔ خطبے خانی کی پارمپرک رسم پوری ہونے کے بعد امام رضا کے شبھ جنم دیوس کے اوسر پر نقارے بجائے گئے۔ اور پوتر گنبد پر نصر من اللہ و فتحن قریب آیت لکھے ہوئے جھنڈے کو لگایا گیا۔ امام رضا علیہ السلام کے سبھی چاہنے والوں کی اور سے ہم ان کی زیارت کرتے ہیں اور سب کے لیے دعا کرتے ہیں۔
فرشید عبدی، خبرگزاری صدا و سیما، حرم مطهر رضوی۔
اور اب بات کرتے ہیں ایران کے مشہور نیرو سرجن اور ان کی ٹیم کی، جو امام علی رضا علیہ السلام کے سیوک ہیں اور عام لوگوں کے سواست کا پورا خیال رکھتے ہیں۔ ڈاکٹر جباری کی کہانی جو دنیا کے لیے بن رہی ہے مثال، اس بارے میں پوتر نگر مشہد سے IRIB کے سمباددتا سعید قربان پور ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی احمد عباس کی آواز میں۔
ہم ان کے ساتھ راجدھانی تہران سے دلوں کی راجدھانی کی اور روانہ ہو گئے۔ ان کا کہنا ہے کہ شردھالوؤں کی سیوا کے لیے میرا بھی دل بے چین ہے۔ اس سفر میں ان کے ساتھ ایک ٹیم بھی موجود ہے۔ ان کے ساتھی کہتے ہیں کہ گرو کی بات ہے کہ اس پوتر سفر میں میں ان کے ساتھ ہوں۔
اللہم صل علی علی ابن موسر ظلم۔
منزل ہے پوتر نگر مشہد۔ مشہد پہنچ کر کچھ ہی دیر میں وہ امام رضا علیہ السلام کے شردھالوؤں کی سیوا کے لیے تیار ہو گئے۔
سلام علیکم یا علی ابن مصر رضا، سلام علیکم یا غریب الغرباء۔
امام رضا علیہ السلام کا وجود اس دیش کے لیے برکت ہی برکت ہے۔ ان کے وجود کی برکت کو سمجھنے کے لیے ایک گہرے گیان اور دل کے اندر خاص جیوتی کی ضرورت ہے۔ ڈاکٹر جباری ایران کے مشہور اور بڑے نیورو سرجن ہیں۔ انہوں نے اب تک 1000 سے زیادہ آپریشن امام رضا علیہ السلام کی کرپا سے انجام دیے۔ ڈاکٹر جباری کہتے ہیں کہ ہم چاہے مشہد میں ہوں یا کہیں اور، سارے آپریشن امام رضا علیہ السلام کا نام لے کر ہم انجام دیتے ہیں اور ہم پر ان کی کرپا ہے۔ امام رضا علیہ السلام کے روزے پر حاضری دینے کے بعد ڈاکٹر جباری اور ان کی ٹیم اپنے کام میں لگ جاتی ہے، جہاں وہ شردھالوؤں اور امام رضا کے روزے کے سیوکوں کی جانچ کرتی ہے۔ ڈاکٹر جباری اور ان کے ساتھ ہی شردھا کے ساتھ امام رضا کے پوتر شہر میں لوگوں کی سیوا میں جٹ جاتے ہیں، تاکہ لوگوں کے سواستھے کا خیال رکھیں.
سالها در خدمت این گروه جهادی و عزیز هستم.
ڈاکٹر جباری کے ایک ساتھی بتاتے ہیں کہ میں ورشوں سے اس ٹیم کے ساتھ جڑا ہوا ہوں تاکہ ان کے ساتھ لوگوں کی سیوا کروں. ان کا جذبہ سیوا کا ہے. ان کا ادیش ان ضرورت مندوں کے لیے امید کی کرن بننا ہے جو اپنی ضرورتوں کو امام رضا کی مدد سے پورا کرنا چاہتے ہیں.
سابقے 13-14 سال داره.
ٹیم سے جڑے ایک انیہ ڈاکٹر کا کہنا ہے کہ ہمارا جیون بھی امام رضا کی کرپا سے گزر رہا ہے. ان کی ہم پر بڑی مہربانیاں ہیں. یہ سارے اچھے کام 8ویں سورج کے سائے میں ہو رہے ہیں. ایسے بہت سے مریض کہ جن کا علاج ڈاکٹر جباری کر رہے ہیں یا جن کا آپریشن انہوں نے کیا ہے, ان میں سے ایک مشہد میں رہنے والی غلامی نامک مہیلا ہیں کہ ایشور کی کرپا سے جن کی استھتی آپریشن کے بعد کافی بہتر ہے. ان کی کہانی بھی سننے لائق ہے. آئیے ڈاکٹر جباری کے ساتھ ان کے گھر چلتے ہیں. ڈاکٹر جباری نے ایک ایم آر آئی لکھی اور امام رضا کے روزے کے سیوک کا کہنا ہے کہ یہ ہمارا سوبھاگیہ ہے.
سر میں عمل کردم خیلی از آقای دکتر راضی. بعدش من خواب دیدم تو ہم کوما کو رفتی بودم امام رضا رو خواب دید.
شریمتی غلامی کا کہنا ہے کہ میں ڈاکٹر صاحب کے علاج سے پوری طرح سنتشٹ ہوں. میں جب کوما میں تھی تو امام رضا کو میں نے سپنے میں دیکھا. میں نے امام سے کہا مجھے اچھا کر دیں. میں نے ان سے کہا میرے پاس جو کچھ ہے وہ آپ ہی کا دیا ہوا ہے. ڈاکٹر جباری بتاتے ہیں کہ ان کے سر میں 100 cc کا ٹیومر تھا. ایک بہت مشکل آپریشن تھا لیکن امام رضا کی کرپا سے یہ آپریشن بہت کامیابی کے ساتھ پورا ہو گیا اور ان کے برین کو کوئی نقصان نہیں پہنچا. ایشور کی کرپا سے مریض اب پوری طرح سے ٹھیک ہیں اور کافی بہتر ہیں. ڈاکٹر جباری, ان کے ساتھی ڈاکٹر اور ان کی پروپکاری ٹیم کے سدسیہ امام علی رضا علیہ السلام کے چمتکاروں میں سے ایک چمتکار ہیں. وہ پوری نشہ سے سیوا کر رہے ہیں. ڈاکٹر جباری اور ان کی ٹیم کا یہ سفر مشہد میں ہی ختم نہیں ہوا بلکہ یہ ٹیم اب اگلی منزل یعنی دکشنی ایران کی اور روانہ ہو گئی. امام رضا علیہ السلام کے شردھالوؤں کی سیوا کی کوئی سیما نہیں ہوتی, چاہے آپ سیوک ہوں یا زائر ہوں.
سعید قربانپور, خبرگزاری صدا و سیما, مشهد مقدس.
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت میں کورونا کی سمبھاوت تیسری لہر کو لے کر مکھ وپکشی دل کانگریس کے نیتا راہل گاندھی کی مودی سرکار کو دی گئی چیتاونی کے بارے میں. اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمباددتا شمشاد کاظمی.
کانگریس سانسد راہل گاندھی نے آج کورونا کو لے کر شویت پتر جاری کر جہاں کیندر سرکار پر حملہ بولا, وہیں اس سے غلطی سدھارنے کی مانگ بھی کی. انہوں نے آروپ لگایا کہ سرکار کورونا کی دوسری لہر سنبھالنے میں وفل رہی. راہل گاندھی نے کہا کہ اس شویت پتر کا ادیش کیول آلوچنا کرنا نہیں ہے بلکہ سرکار کو راستہ بھی دکھانا ہے. انہوں نے آروپ لگایا کہ دوسری لہر میں 90% موتیں سویدھاؤں کے ابھاؤ میں ہوئی ہیں. کانگریس کے پورو ادھیکش نے دعویٰ کیا کہ کورونا کی تیسری لہر آنا طے ہے, ایسے میں سرکار کو ابھی سے بستر اور آکسیجن کی تیاری کرنی چاہیے. میڈیا کو سمبودھت کرتے ہوئے راہل گاندھی نے کہا کہ ویگیانکوں نے کورونا کی دوسری لہر کے لیے سرکار کو چتایا تھا لیکن ان کے انوسار سرکار نے اس پر دھیان نہیں دیا اور چناؤں پر ادھک دھیان دیا. انہوں نے کہا کہ سرکار کی لاپرواہی سے لاکھوں لوگوں کی موتیں ہوئیں اور کروڑوں لوگ کورونا سے پربھاوت ہوئے. انہوں نے کہا کہ نریندر مودی کے آنسو لوگوں کی جان نہیں بچا پائے.
پورا دیش جانتا ہے کہ سیکنڈ ویو سے پہلے ہمارے سائنٹسٹ نے, ڈاکٹرز نے سیکنڈ ویو کی بات کی تھی اور اس سمے جو ایکشن سرکار کو لینے تھے, جو ان کا بیہیویئر ہونا چاہیے تھا وہ نہیں رہا اور آپ کو پورے دیش کو سیکنڈ ویو کا اثر سہنا پڑا. آج ہم پھر سے وہیں کھڑے ہیں. پورا دیش جانتا ہے کہ تھرڈ ویو آنے جا رہی ہے.
شویت پتر کو لے کر راہل گاندھی نے کہا کہ اس میں تیسری لہر کی تیاریوں, دوسری لہر کی خامیوں, آرتھک سہایتا اور پیڑت پریواروں کو معاوضے کی ویوستھا کا الیکھ ہے. یہ پہلی بار نہیں ہے جب کرونا سنکرمن کو لے کر کانگریسی نیتا راہل گاندھی نے سرکار کی نیتیوں کی آلوچنا کی ہے. यद्यपि कोरोना की तीसरी लहर की आशंका जताई जा रही है लेकिन फिलहाल स्थिति बेहतर हो रही है। भारत में 91 दिनों के बाद कोरोना के सबसे कम मामले सामने आए हैं। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से, लेकिन उससे पहले प्रस्तुत है पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र हजरत इमाम अली रजा अलैहि सलाम के शुभ जन्म दिवस के अवसर पर एक विशेष कार्यक्रम।
दोस्तों, पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के पौत्र इमाम रजा अलैहि सलाम के शुभ जन्म दिवस पर एक विशेष कार्यक्रम के साथ आपकी सेवा में मैं अहमद अब्बास उपस्थित हूँ। मेरा सलाम स्वीकार कीजिए। आज ईरान के पवित्र नगर मशहद में हजरत इमाम रजा अलैहि सलाम का रोजा रोशनी में नहाया हुआ है। पैगंबर इस्लाम और उनके परिजनों में श्रद्धा रखने वाले आशिक आज 2.5 लाख रंग बिरंगे फूलों के साथ ईरान के कोने कोने से पवित्र नगर मशहद पहुंचे हैं। ये लोग इन फूलों के साथ ही अपने दिल में सैकड़ों आरजुएं और तमन्नाएं लेकर भी इस पवित्र वादी में दाखिल हुए हैं। उनका इरादा है कि हजरत इमाम रजा अलैहि सलाम के रोजे को इन फूलों से सजाएंगे और सारे श्रद्धालुओं के लिए खास ज्योतिमय और आध्यात्मिक माहौल पैदा कर देंगे। और उन्होंने ऐसा ही किया। पूरा दिन इस रोजे में आध्यात्मिक माहौल छाया रहा जिसमें हर तरफ खुशबू ही खुशबू बसी हुई थी। सबके दिलों में क्या जज्बात थे, इन जज्बात को शब्दों के रूप में ढाला है शायर ने, जिसने अपने शेर में इमाम रजा अलैहि सलाम को संबोधित करते हुए फारसी भाषा में कहा है कि ऐ मेरे शहंशाह, मुझे शरण दीजिए, मुझे मेरे गुनाहों से निजात दिलाइए। ऐ मेरे मौला, आपका हरम बेबसों की पनाहगाह है, मुझे चौखट से भगाइए नहीं बल्कि आने दीजिए। मैं इस लायक तो नहीं कि आपसे जुड़ जाऊं, बस एक लम्हा नजर डाल लेने की इजाजत दे दीजिए। इमाम रजा अलैहिस्सलाम पैगंबर इस्लाम के वंशज हैं जिनका रोज़ा ईरान के पवित्र नगर मशहद में स्थित है। इमाम रजा अलैहिस्सलाम का जन्म 11 ज़िलक़ाद सन 148 हिजरी कमरी बराबर 766 ईस्वी में मदीना नगर में हुआ। उनके पिता इमाम मूसा काजिम अलैहिस्सलाम और माता हजरत नजमा थीं। जब इमाम रजा अलैहिस्सलाम का जन्म हुआ तो इमाम मूसा काजिम अलैहिस्सलाम ने उन्हें गोद में उठाकर चूमा और कहा कि तुम कितने सुगंधित और आकर्षक हो, बहुत जल्द तुम्हारी कृपा और उदारता सारी दुनिया के सामने आएगी। दोस्तों, इमाम रजा अलैहिस्सलाम के शुभ जन्म दिवस पर हम आप सबको बधाई प्रस्तुत करते हैं।
सुल्तान-ए-अरब शाह खुरासान अरबाब रजा मौला,
सुल्तान-ए-अरब शाह खुरासान अरबाब रजा मौला,
सुल्तान-ए-अरब शाह खुरासान अरबाब रजा मौला,
नौबत है तेरी शाही का ऐलान।
अली 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 मूसा रजा
امام رضا علیہ السلام نے اپنے جیون کے 35 سال اسلام کی سیوا اور پرچار پرسار میں گزارے۔ پتا کی شہادت کے بعد وہ امامت کے درجے پر فائز ہوئے اور 20 سال تک اسلامی جگت کا آدھیاتمک نیتریتو کرتے رہے، یعنی امام کے روپ میں سیوا کرتے رہے۔ انہوں نے اس پوری مدت میں اسلامی مولیوں اور شکشاؤں کو لوگوں تک پہنچانے کے لیے کام کیا۔ مہان ودوان شیخ صدوق امام رضا علیہ السلام کے کال میں جیون گزارنے والے دھرم گرو جابر بن ابو زہاق کے حوالے سے لکھتے ہیں کہ خدا کی قسم، میں نے تقوی اور پرہیزگاری میں امام رضا علیہ السلام جیسا کوئی ویکتی نہیں دیکھا۔ وہ دن رات اپاسنا کرتے تھے، غلاموں کے ساتھ ایک دسترخوان پر بیٹھ کر کھانا کھاتے تھے، کبھی کسی سے کڑوے لہجے میں بات نہیں کرتے تھے اور کسی کی بھی بات بیچ میں نہیں کاٹتے تھے۔ امام رضا علیہ السلام کی مہانتا اور لوک پریتا اتنی زیادہ تھی کہ خلیفہ مامون بھی ان کی مہانتا کا قائل ہو گیا۔ اس نے کہا تھا کہ امام رضا جیسا ودوان، پرہیزگار اور یوگی کوئی نہیں ہے۔ امام رضا علیہ السلام کی ایک خاص عادت تھی کہ وہ دوسروں کے ساتھ اچھا برتاؤ اور دوسروں کی مدد پر ہمیشہ زور دیتے تھے، لیکن طریقہ یہ تھا کہ اپنے چاہنے والوں سے ایسا کرنے کے لیے کہتے نہیں تھے بلکہ خود عمل کر کے دکھاتے تھے۔ خراسان کے رہنے والے ایک شردھالو نے بتایا کہ ایک دن میں امام رضا علیہ السلام کا مہمان تھا۔ کھانے کا وقت آ گیا، دسترخوان بچھایا گیا اور کھانا لگا دیا گیا۔ میں نے دیکھا کہ امام رضا علیہ السلام نے گھر کے نوکروں سہیت سب لوگوں کو دسترخوان پر جمع کیا کہ سب ایک ساتھ کھانا کھائیں۔ اس کے ساتھ ہی امام رضا علیہ السلام نے برتن منگوایا اور دسترخوان پر سجے اچھے کھانوں میں سے کچھ ماترا نکالی اور اسے برتن میں رکھ دیا۔ میرے پاس ایک ویکتی بیٹھا تھا، اس نے دیکھ لیا کہ میں تعجب سے یہ چیز دیکھ رہا ہوں تو اس نے مجھ سے پوچھا کہ اتنے دھیان سے کیا دیکھ رہے ہو۔ میں نے کہا کہ میں یہ دیکھنا چاہتا ہوں کہ امام اس کھانے کا کیا کریں گے۔ اس ویکتی نے جواب دیا کہ امام رضا علیہ السلام ہمیشہ دسترخوان پر رکھے اچھے کھانوں میں سے غریبوں کے لیے کھانا الگ کرتے ہیں اور غریبوں کو کھانا دینے کے بعد ہی خود کھانا کھاتے ہیں۔ مجھے امام کے اس طریقے کے بارے میں جان کر بڑی سکھد حیرت ہوئی۔ میں نے اس مہمانی سے ایک بڑا پاٹھ سیکھا تھا۔ امام رضا علیہ السلام کے روزے کی ایک خاص بات یہ ہے کہ وہاں دعائیں پوری ہوتی ہیں۔ شردھالو امام رضا علیہ السلام کا واسطہ دے کر اللہ سے دعا مانگتے ہیں اور ان کی مرادیں پوری ہوتی ہیں۔ طب امام رضا کے نام سے کچھ بڑے کارگر نسخے ہیں جن سے بیماریوں کا علاج ہوتا ہے۔ بھارت کے احمد آباد کی بچی صبا بخاری نے ایک انتراشٹریہ کمپٹیشن میں امام رضا علیہ السلام کے بارے میں اپنے کچھ وچار بیان کیے اور امام کی وشیشتاؤں کے بارے میں بتایا۔
آئیے کچھ دیر ذکر امام علی رضا علیہ السلام کرتے ہیں اور اپنے قلوب کو نورانی کرتے ہیں۔ ہمارے آٹھویں امام امام رضا 12 اماموں میں ایسے امام ہیں جن کے فیوز و برکات ملن برائے راز مسلسل جاری و ساری ہے، تاکہ ہمیں ہر امام کی بارگاہ سے کہرات ملتی رہتی ہے۔ مگر عالم ظاہر میں فی زمانہ سب سے زیادہ امام سامی و زامن سے سلسلہ خیر جاری ہے۔ جیسے کہ آپ سب جانتے ہیں کہ COVID-19 کی وجہ سے پوری دنیا متاثر ہے اور اس میں خود ایران بھی شامل ہے۔ مگر جب ایران میں کورونا کے پیشنٹس کو ڈسچارج کیا گیا ہاسپٹل سے، تب انہیں ایک رسید دی گئی، آپ بل یا پرسکرپشن جو بھی آپ بول لیجیے اپنی لینگویج میں، ان کو ایک رسید دی گئی جس میں ایسا لکھا تھا کہ اماؤنٹ پکڈ اپ بائی امام علی رضا علیہ السلام، یعنی کہ ہم نے آپ کا بل کا خرچہ امام علی رضا سے مل چکا ہے۔ امام علی رضا علیہ السلام وہ سخی ابن سخی ہے کہ خراسان میں جن کے دسترخوان پر آج تک روزانہ 5000 انسان کھانا کھاتا ہے۔ ایسا دسترخوان انسانی تاریخ میں نہ آج تک دیکھا گیا نہ سنا گیا ہے۔ امام رضا علیہ السلام کے کچھ تدبیر ارشادات ہے۔ طب امام رضا علیہ السلام بہت ہی مشہور طب کی کتاب ہے جو مولا علی رضا علیہ السلام فرماتے ہیں، جو رہائی درد یعنی گیسٹرک پرابلم سے جوجھ رہا ہے اسے ہفتے میں لہسن ضرور کھانا چاہیے۔ فرماتے ہیں مولا تیسرا قول کی مسور کی دال 70 نبیوں کی پسندیدہ غذا ہے، اس سے دل نرم اور آنسو بنتے ہیں۔
پیغمبر اسلام کے اس ونشج کی کھیاتی ساری دنیا میں پھیلی ہوئی ہے۔ جمیکا کے ڈیوڈ مولڈ ایران گھومنے آئے اور انہوں نے ایران کے بہت سارے خوبصورت اور ایتیحاسک استھلوں کی سیر کی۔ وہ پوتر نگر مشہد بھی پہنچے اور وہاں انہوں نے امام رضا علیہ السلام کا روزہ دیکھا اور وہاں چھائے ہوئے خاص واتاورن پر نظر ڈالی، تو اپنے انوبھووں کو کچھ اس انداز میں بیان کیا۔
As you can see, Muslims come from all over the world to worship and meditate at this shrine, which to my eyes, after much walking around on the compound, seemed a bit like a Russian puzzle. A large hall or prayer room, within another hall or prayer room, and off to the left or right, another hall or prayer room. Miracles of healing are said to occur here.
اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ خامنہ ای امام رضا علیہ السلام کے بارے میں کہتے ہیں کہ ان کی امامت کا زمانہ 20 سال کا تھا، لیکن اس 20 سال کے اندر وشال اسلامی جگت میں جو گہرا بدلاؤ آیا، اسلامی شکشاؤں اور پیغمبر اسلام اور ان کے پریجنوں کی جیون شیلی سے عام جن کو اوگت کرانے اور اپدیش دینے کے سندر میں جو بڑے کام ہوئے وہ واقعی بہت عجیب ہیں۔ یہ ایک گہرا سمندر ہے،
ایک داستان عجیبی است، ایک دریای عمیقی است۔
اسلامی کرانتی کے ورشٹھ نیتا آگے کہتے ہیں کہ جس سمے امام علی رضا علیہ السلام امام بنے تو لوگ یہی کہتے تھے کہ حکومت کی طرف سے پیدا کیے گئے بے حد کٹھن حالات میں امام رضا علیہ السلام کیا کر پائیں گے، لیکن جب امام رضا علیہ السلام کی امامت کے یہ 20 سال گزرے اور وہ شہید ہو گئے تو آپ دیکھیں گے کہ پیغمبر اسلام اور ان کے پریجنوں کی محبت اس طرح پورے اسلامی جگت میں پھیل گئی کہ بنی عباس کی ظالم حکومت اس کا مقابلہ کرنے میں اسمرتھ ہو گئی۔
دستگاہ ظالم و دیکتاتور بنی عباس از مواجهه با اون عاجزه، اینو علی بن موسی رضا انجام داده۔
آج اسلام کی اسی مہان ہستی کا شبھ جنم دیوس ہے۔ ہم ایک بار پھر اپنے سبھی شروتاؤں کو بدھائی پیش کرتے ہوئے ودا لینا چاہتے ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآن قصے،
دوستوں کارکرم قرآنی قصے کی اگلی کڑی لے کر اپستھ ہیں سواتے اور قائم رضوی کا سلام سویکار کریں، سورہ نساء کی 140ویں آیت کی ویاکھیا پیش کریں گے۔
دوستو، اسلام کے ادے سے پورو مدینے میں رہنے والے یہودیوں کی گڑنا وہاں کے مہتوپورن لوگوں میں ہوا کرتی تھی۔ ادھک دھن دولت کے کارن شیتر میں ان کا گہرا پربھاؤ تھا۔ وہ ادھک تر اپنی منمانی کرتے تھے۔ اسلام کے ادے کے بعد اپنے مان سمان میں آنے والی کمی نے یہودیوں کو بہت چنتت کر دیا تھا۔ گھمنڈی اور جاتی وادی یہودیوں کو یہ بات بالکل بھی برداشت نہیں تھی کہ ان کی پرانی استھتی میں تھوڑا سا بھی پریورتن آئے، اسی لیے انہوں نے اسلام کو ہمیشہ کے لیے سماپت کرنے کی ٹھان لی۔ اسلام کو ہمیشہ کے لیے سماپت کرنے کے ادیش سے یہودیوں سے جو کچھ ہو سکتا تھا انہوں نے کیا، اور اس کے لیے انہوں نے طرح طرح کے شڈینتر بھی رچے۔
جب یہودیوں نے یہ دیکھا کہ وہ تارکیق ڈھنگ سے اسلام کا ورودھ کر کے سفل نہیں ہو سکتے، تو پھر انہوں نے پیغمبر اسلام اور اسلام کے بارے میں دشپرچار کر کے اس کو بدنام کرنے کا کام شروع کیا۔ حالانکہ اس کا پرینام بالکل ہی الٹا نکلا۔ اس کا ایک پرینام یہ نکلا کہ بہت سے یہودی مسلمان بن گئے۔ جب کچھ جانے مانے یہودی مسلمان ہو گئے تو تانا دینے والوں یہودیوں نے یہ کہنا شروع کیا کہ یہ کچھ گنے چنے لوگ ہیں جو ہمارے یہاں کے برے لوگ ہیں۔ یہ لوگ اگر واسطہ میں یہ سچے یہودی ہوتے تو کبھی بھی اپنے پوروجوں کے دھرم سے وشلیش نہیں ہوتے۔
مسلمانوں کے ورد مدینے میں رہنے والے یہودیوں نے مسلمانوں کے ورد جو شڈینت اپنایا تھا وہ ان کا اپمان کرنا اور نماز کا یہ کہہ کر مذاق اڑانا تھا کہ یہ تو اپنے قبلہ کی طرف نہیں بلکہ بیت المقدس کی اور منہ کر کے نماز پڑھتے ہیں۔ وہ طنز میں یہ کہتے تھے کہ اگر واسطوں میں اسلام صحیح اور سچا دھرم ہوتا تو پھر کیوں مسلمان یہودیوں کے اپاسنا استھل کی اور رخ کر کے اپنی نماز پڑھتے۔ مسلمانوں کے ورودھ یہودیوں کے یہ تانے چل ہی رہے تھے کہ اسی بیچ ایشوری آدیش کے بعد پیغمبر اسلام نے نماز پڑھنے کے لیے بیت المقدس سے کعبے کا رخ کیا۔ یہ کام ہجرت کے دوسرے سال کیا گیا۔ اس بات سے یہودیوں کو بہت برا لگا۔ اب انہیں یہودیوں نے جو مسلمانوں کو یہ کہہ کر تانا دیتے تھے کہ تم لوگ کیوں اپنی نماز ہمارے اپاسنا استھل کی اور منہ کر کے پڑھتے ہو، اپنے یہاں کے کچھ لوگوں کو پیغمبر اسلام کی سیوا میں بھیج کر یہ انورودھ کیا کہ کرپیا آپ اپنی نماز کو ہمارے اپاسنا استھل کی اور رخ کر کے ہی پڑھا کیجئے۔
یہودی آرم سے ہی مسلمانوں کے ورودھ شڈیانتروں کے ساتھ ہی شنکائیں بھی ڈالے کرتے تھے۔ وہ کہتے تھے کہ واسطہ میں قرآن وہی توریتیں ہیں جو ہماری دھارمک کتاب ہیں۔ ہماری دھارمک کتابوں میں تھوڑا بہت پھیر بدل کر کے مسلمانوں نے اپنی کتاب گڑھ لی ہے۔ یہودیوں کا کہنا تھا کہ حضرت موسیٰ کے بعد کوئی ایشوری دوت آیا ہی نہیں، اس کے بعد کوئی بھی آسمانی کتاب بھیجی نہیں گئی۔
احد نامک یدھ میں مسلمانوں کی پراجے کے بعد یہودیوں نے مسلمانوں کو تانے دینا شروع کر دیے۔ یہ یہودی مسلمانوں سے کہتے تھے کہ وہ پیغمبر جو سچا ہے اور تمہارے انوسار ایشور کی اور سے جسے بھیجا گیا ہے وہ پراجت کیسے ہو گیا۔ وہ فرشتے جو بدر یدھ میں مسلمانوں کی سہایتا کر رہے تھے وہ احد یدھ میں کہاں چلے گئے۔ اس پرکار کی باتیں کر کے یہودی ایک اور پیغمبر اسلام اور پوتر قرآن کا انادر کر رہے تھے، اور دوسری اور وہ مسلمانوں کی آستھا کو چوٹ پہنچا کر ان کا منوبل گرانے کی بھی کوشش کر رہے تھے۔ وہ جہاں بھی بیٹھتے وہاں پر اسی پرکار کی باتیں کرنے لگتے تھے۔ وہ پیغمبر اسلام کو جادوگر کہہ کر بھی سمبودھت کرتے تھے۔ اپنی ان حرکتوں سے یہودی اسلام کو ایسی چوٹ پہنچانا چاہتے تھے جس سے مسلمانوں کے بیچ اسلام کا مہتو کم ہو جائے۔
دوسری اور کچھ مسلمان ایسے بھی تھے جو یا تو انجانے میں یا پھر دھوکے میں آ کر یہودیوں کی سبھاؤں میں بھاگ لیتے تھے، یا نئے مسلمان یہودیوں کی گہری چالوں سے اوگت نہیں تھے۔ اسی پرشٹھومی میں پوتر قرآن کے سورہ نساء کی 140ویں آیت نازل ہوئی، جس میں مسلمانوں کا آہوان کیا گیا کہ وے اس پرکار کی سبھاؤں میں بھاگ نہ لیں۔ اس آیت میں کہا گیا کہ ایشور نے اپنی کتاب قرآن میں تمہیں یہ آدیش دیا ہے کہ جب ایشور کی آیتوں کے بارے میں یہ سنو کہ ان کا انکار کیا جا رہا ہے یا مذاق اڑایا جا رہا ہے تو کدابی ان کے ساتھ نہ بیٹھو، یہاں تک کہ وہ دوسری باتوں میں ویس ہو جاؤ، انتھا تم بھی انہی کی بھانتی ہو جاؤ گے۔ نسندے ایشور متھیاچاریوں اور کافروں سب کو نرک میں ایکترت کرنے والا ہے۔
یہ آیت متھیاچاریوں کی ایک انی نشانی کی اور سنکیت کرتے ہوئے کہتی ہے کہ پرتھم تو یہ کہ وہ کافروں اور دھرم کا ویروھ کرنے والوں کی بیٹھکوں میں بھاگ لیتے ہیں، اور دوسرے یہ کہ وہ دھرم کے ویروھ ہونے والی باتوں پر چپ رہتے ہیں، جبکہ ایک ایمان والے ویکتی کا یہ کرتویہ ہے کہ وہ ان باتوں کو روکے یا کم سے کم پاپ کی بیٹھک سے اٹھ کر چلا جائے۔ اس آیت کے انوسار پاپ کی بیٹھکوں میں بھاگ لینا پاپ کرنے میں بھاگ لینے کے سمان ہے، چاہے بیٹھک میں بھاگ لینے والا چپ ہی کیوں نہ رہے۔ کافروں کے ساتھ اٹھنا بیٹھنا اسی استھتی میں وید ہے کہ جب وہ دھرم کا انادر نہ کریں۔ ابھیویکتی کی سوتنترتا کے بہانے اور لوگوں سے سمبندھ بڑھانے تتھا ان سے میل جول کے نام پر دھرم کے انادر کی انومتی نہیں دی جانی چاہیے۔
بدر کی یدھ کے بعد عبداللہ بن اوبے نے اسلام سویکار کر لیا، حالانکہ اس کے من میں اسلام کے پرتی نفرت بھری ہوئی تھی۔ اسلام کو نقصان پہنچانے کے لیے ہمیشہ ہی وہ موقع کی تلاش میں رہتا تھا۔ احد یدھ میں عبداللہ بن اوبے نے یہ حرکت کی کہ وہ کچھ سمے تک تو وہ مسلمانوں کے ساتھ رہا، کنتو بیچ راستے سے 300 لوگوں کو لے کر وہ مدینے واپس آ گیا۔ بدر کے یدھ میں مسلمانوں کی وجے کو دیکھتے ہوئے متھیاچاریوں یا منافقوں کو اس یدھ میں بھی ان کی وجے کی آشنکا تھی، اسی لیے وہ اس میں بھی جیت جائیں گے۔ اسی بات کی درشگت ان کی یوجنا یہ تھی کہ جیسے ہی مسلمانوں کی سینا واپس آئے گی ہم ان سے کہیں گے کہ ہم تو تمہارے ساتھ ہیں، اسی لیے تم کو یدھ میں جو کچھ ملا ہے اس کا ایک بھاگ ہم کو بھی دو۔ ہم نے تمہارے شتروں کے مقابلے میں تمہاری بہت مدد کی ہے، اب سمے آ گیا ہے کہ تم ہماری سہایتا کرو۔
ایسے میں سورہ نساء کی 141ویں آیت نازل ہوئی، جس میں مسلمانوں کو منافقوں کی وشیشتائیں بتائی گئی ہیں۔ اس آیت میں ایشور کہتا ہے، متھیاچاری وہی لوگ ہیں جو سدیو اس بات کی پرتیکشا میں رہتے ہیں کہ ایشور کی اور سے تمہیں کوئی وجے یا لابھ پراپت ہو، اور وہ کہیں کہ کیا ہم تمہارے ساتھ نہیں تھے، اور یدی لابھ میں کوئی بھاگ کافروں کو پراپت ہو جائے تو ان سے کہیں کہ کیا ہم نے تمہیں مسلمانوں سے یدھ کے لیے پروتساہت نہیں کیا اور ان کی اور سے تمہیں شتی پہنچانے سے نہیں روکا، تو ایشور پرلے کے دن تم لوگوں کے بیچ فیصلہ کرے گا، اور نسندیہ ایشور نے کدابی مسلمانوں پر کافروں کے ورچسو کا کوئی مارگ نہیں رکھا ہے۔
متھیاچاریوں کی کئی نشانیاں ہیں، جن میں سے ایک افسرواد بھی ہے۔ متھیاچاری ہر افسر کو اپنے ہت میں پریوگ کرنا چاہتے ہیں۔ یدی ایمان والے وجئی ہوتے ہیں تو وہ کہتے ہیں کہ ہم بھی تمہارے ساتھ تھے اور ہم نے تمہاری سہایتا کی، اتہ یدھ سے ہونے والے لابھوں میں ہم بھی بھاگیدار ہیں، اور یدی شترو وجئی رہتا ہے تو وہ اس سے کہتے ہیں کہ ہم نے بھی اس وجئی کی بھومی پرشست کی ہے، ہم نے ہی تمہیں مسلمانوں کے ورودھ پروتساہت کیا اور ہم ہی تھے جو مسلمانوں کے واروں کو موڑتے رہے۔ ایسے لوگ دونوں پکشوں کے لیے جاسوسی کرنے والوں کی بھانتی ہے، मिथ्या से काम लेते हैं, कभी कारवा के मित्र होते हैं तो कभी लूटरों के साथ। आयत का अंतिम भाग ईमान वालों को आशा दिलाता है कि पूरे इतिहास में सत्य और असत्य के बीच होने वाले युद्धों में सारे उतार चढ़ावों के बावजूद भला अंत ईमान वालों का ही है, और ईश्वर कदापि इस बात की अनुमति नहीं देगा कि काफिर ईमान वालों पर वर्चस्व जमा सकें।
आज यदि ये देखा जाता है कि संसार के अधिकांश भाग पर कुफ्र का शासन है, तो ये इस कारण से है कि अनेकानेक मोमिनों का ईमान वास्तविक नहीं है और वो अपने धार्मिक दायित्वों पर कार्यबद्ध नहीं हैं। न वे अपने व्यक्तिगत व्यवहार में ईश्वर को दृष्टिगत रखते हैं और न ही सामाजिक मामलों में उनके बीच एकता और समरसता है। ईश्वर का वादा सच्चा है, परंतु इस शर्त के साथ कि ईमान वाले भी अपने ईमान पर जमे रहें। ऐसी स्थिति में इस बात की कोई संभावना नहीं है कि काफिर उन पर वर्चस्व जमा सकें। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, आपसे अनुमति चाहते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम कुरानी किस्से, और अब सुनें मुख्य समाचारों के सारांश का। पैगम्बर इस्लाम के आठवें उत्तराधिकारी व शियों के आठवें इमाम हजरत इमाम अली रजा अलैहिस्सलाम का आज शुभ जन्म दिवस है। इस शुभ अवसर पर इस्लामी गणतंत्र ईरान में खुशी का माहौल है। ईरान के नवनिर्वाचित राष्ट्रपति सैयद इब्राहिम रईसी को विभिन्न देशों की ओर से बधाइयों का क्रम यथावत जारी है। देश की सशस्त्र सेना के प्रमुख तथा उच्च स्तरीय कमांडरों ने आज नवनिर्वाचित राष्ट्रपति सैयद इब्राहिम रईसी से भेंट करके उनको राष्ट्रपति बनने पर बधाई दी। तो श्रोताओं, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज। Oh,